नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निर्मला खडायत। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले तयार पारेको हो। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np/www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। विगतमा विभिन्न समयमा भएका द्वन्द्वमा महिलाहरूले यौन हिंसा खेप्नु परेको देखिन्छ। युद्ध समयमा धेरै घाइते र प्रभावितहरूले केही राहत पाए पनि त्यसबेला यौन हिंसा खेपेका धेरै महिलाहरूले अहिले पनि न्याय पाउन नसकेको बताएका छन्। द्वन्द्वका समयमा पीडित भएकाहरूलाई न्याय दिनका लागि सरकारले बेला बेलामा आयोगको गठन गरे पनि ती आयोगले प्रभावकारी ढङ्गले काम गर्न नसक्दा पीडित महिलाहरूले आजसम्म पनि न्याय पाउन नसकेको बताएका हुन्। आजको कार्यक्रम यसै विषयमा केन्द्रित भएर तयार पारेका छौँ। दस वर्षे सशस्त्र द्वन्द्वको समयमा शारीरिक तथा मानसिक पीडा भोगेका महिलाहरूलाई न्याय दिलाउनका लागि सरकारले विभिन्न काम गर्दै आइरहेको बताउँदै आएको छ। तर पनि द्वन्द्वका बेला पीडित बनेका धेरै महिलाले न्याय पाउन नसकेको बताएका छन्। कञ्चनपुरका महिला अधिकार कर्मी शारदा चन्द।
सरकार पक्षको बाट र विधवा पक्षबाट किशोरीहरू जो चाहिँ यौन हिंसा भयो त्यहाँ उहाँलाई डर त्रासले यौन हिंसा गरियो त्यसलाई पनि नेपाल सरकारले त्यतिखेर पनि व्यवस्थापन गर्न सकेन। अहिले पनि ती बालक ती किशोरीहरूलाई नेपाल सरकारले व्यवस्थापन गर्न सकेको छैन।
उहाँ विगतमा बेला बेला भएका द्वन्द्वमा महिलाहरूले सरकार पक्षका र विद्रोह पक्षका व्यक्तिबाट यौन हिंसा खेप्नु परेको बताउनुहुन्छ। तर ती महिला र महिलाबाट जन्मिएका बालबालिकाको सरकारले अहिलेसम्म व्यवस्थापन गर्न नसकेको उहाँले बताउनु भएको छ।
50-60 बालकहरू जन्मिएका थिए त्यतिखेर सरकार पक्षको बाट र विधवा पक्षबाट किशोरीहरू जो चाहिँ यौन हिंसा भयो त्यहाँ उहाँलाई डर त्रासले यौन हिंसा गरियो ती किशोरीहरूले त्यहाँ 60-70 बालकहरू जन्माएको थियो र त्यतिखेर त्यो गाउँलाई भयावह डर त्रास आतङ्की चाहिने गाउँ त्यो जिल्ला भएको थियो र त्यसलाई पनि नेपाल सरकारले त्यतिखेर पनि व्यवस्थापन गर्न सकेन। अहिले पनि ती बालक ती किशोरीहरूलाई नेपाल सरकारले व्यवस्थापन गर्न सकेको छैन। किन भन्दा विद्रोह पक्ष र नेपाल सरकार दुई पक्षको सम्झौता भइसकेपछि पनि वास्तविक पीडित चाहिने महिलाहरूले न्याय नपाएको छ। अहिले समाजमा जुन किसिमले अहिले हामी सबसे धेरै अहिले तपाईँको त्यो युद्धको चपेटा परेका जिल्ला अछामका कुरा गर्न सक्छौँ, रुकुम रोल्पाको कुरा गर्न सक्छौँ, यस्ता थुप्रै जिल्लाहरू अहिले हामी जहाँ ठुलो चाहिने क्षति भएको थियो जो महिला यौन हिंसाको त्यहाँ चाहिने त्यहाँनिर शिकार भइरहेकी थिइन् र अहिले समाजमा ती नारीहरू ती किशोरीहरू जो किशोरीहरू विवाह गर्न बाध्य भए र विवाह गरिसके पनि सहज किसिमले उहाँले चाहिँ सम्मानजनक त्यो समाजमा अहिले चाहिने बाँच्न गाह्रो भइरहेको अवस्था अहिले पनि छ। अहिले तपाईँको हामी देखिरहेका छौँ जुन किसिमले तपाईँको सरकारले ती किशोरी ती महिलाको लागि पहल चाल्नु पर्थ्यो त पहल नचालेको अवस्था छ र समाजमा पनि सम्मानजनक ती नारी ती किशोरीहरू हामी किशोरीहरू पनि बाँच्न नपाएको अवस्था छ। अब यसमा समायोजन त गर्नु अति नै आवश्यक छ। समाजमा सम्मानजनक तिनीहरूले बाँच्न पाउनुपर्छ र त्यसको लागि नेपाल सरकारले विशेष कदम चलाउनु पर्छ। किन उहाँहरू चाहिने आफै खुसी होइन, उहाँलाई जबरजस्ती चाहिने मार्ने धम्की डर त्रासमा चाहिँ जो यौन शोषणमा उहाँहरू पर्नुभयो त्यसको अब सरकारले उच्च सम्मान गर्दै उहाँलाई समाजमा सम्मानजनक बाँच्न र बस्न माहौल नेपाल सरकारले क्रिएट गर्नुपर्छ र त्यतिखेरका तपाईँको अब कति छन् भन्ने डाटा त ठ्याक्कै निकाल्न नेपाल सरकारले सकेको छ। अब सङ्घ संस्थाहरूले चाहिँ नै अनुमानको भरमा यति भयो होला भनेर तपाईँको डाटा निकालेको छ र वास्तविक यति डाटा यति चाहिँ त्यतिखेरको जोखिममा यौन हिंसा को खेपेका यति छन् भन्ने डाटा अहिले पनि नेपाल सरकारले निकाल्न नसकेको छ।
उहाँहरूले अहिले पनि समाजमा सम्मानजनक जीवन बाँच्न नपाएको उहाँले बताउनु भएको छ। पीडितहरूले अहिले पनि पीडित बनेरै बाँच्नु परिरहेको अधिकार कर्मी गोमा आचार्यले बताउनु भएको छ। पटक पटक खुलेर सरकारसँग आफ्ना मागहरू राख्न नसक्दा धेरै यौन हिंसामा परेका महिलाहरू समाज र घरभित्रै मानसिक पीडा खेपेर अहिले पनि बाँच्न बाध्य रहेको उहाँले बताउनु भएको छ।
त्यस्तो खालको द्वन्द्वमा अरू सबै कुराको सम्बोधन गरिएको छ, यौनजन्य हिंसाको गरिएन। त्यो शान्ति सम्झौताको एउटा पाटो पनि थियो, संयुक्त राष्ट्र संघको सुरक्षा परिषदकै एउटा प्रोटोकल पनि छ, त्यसरी केही पनि काम भएन नेपालमा। खास गरी नेपालमा यौनजन्य हिंसा पीडितहरूको लागि कुनै सम्बोधन गरिएको छैन र मान्छेहरू पीडित मान्छे पीडितै भएर बाँच्नु भएको छ। र यसको लागि यो यौनजन्य हिंसालाई सम्बोधन गर्नका लागि सरकारले कमसेकम सत्यनिरूपण आयोग जस्तो अलिक विश्वासिलो आयोग बनाएर उहाँहरूलाई सम्बोधन गर्ने खालको केही विशेष योजनाहरू लिएर आएको भए मान्छेहरू बाहिर आउनुहुन्थ्यो। मान्छे अहिले हाम्रो नेपाली पूर्वीय संस्कृति अनुसार मलाई फलानाले रेप गरेको भनेर द्वन्द्वकालमा रेप गरेको भने चाहिँ उसको घरबार बिग्रिने जस्तो कुरा हुन्छ। अब वर्षौँ भइसक्यो त्यो भएको हुनाले अहिले मान्छेहरू बाहिर पनि आउन सकेका छन् र त्यो पीडा लिएर मान्छेहरू भित्रभित्रै बसेका छन् र त्यो पीडाले मान्छेलाई मनोरोगी पनि बनाएको छ र पागल जस्तो भएर पनि बाहिर निस्किनु भएको छ कतिपय महिलाहरू। त्यो कारण यो योजनामा केही पनि काम भएन नेपालमा भन्ने लाग्छ मलाई।
सरकारले केही प्याकेज ल्याउनु पर्छ जस्तो लाग्छ त्यो महिलाहरूको लागि?
सरकारले छिटै ल्याउनु पर्थ्यो, पहिल्यै ल्याउनु पर्थ्यो। द्वन्द्वको जस्तो 10 वर्ष द्वन्द्वको सम्झौता हुने बित्तिकै ल्याउनु पर्थ्यो। कतिले 10 वर्ष द्वन्द्व होइन, पटक पटक कहीँ झडपहरूमा द्वन्द्वहरूमा पनि विद्रोही पक्षबाट सरकार पक्षबाट महिलाहरू यौनजन्य हिंसा पीडित भएका छन्। तुरुन्तै जस्तो अब थुप्रै कुराहरूको कुरा आयो, जस्तो शान्ति सम्झौता भइसकेपछि अब अरू थुप्रै एजेन्डामा विस्थापितहरूलाई, घाइतेहरूलाई, लडाकाहरूलाई, अयोग्यहरूलाई सबैलाई धेरै कुराको सम्बोधन गर्ने, तर यौन हिंसा पीडितहरूलाई महिलाहरूको कुनै पक्षमा पनि सम्बोधन गरिने हाम्रो पक्ष, हाम्रो सरकारले त कुनै पक्षमा पनि काम गरेन। त्यही भएर यो कुरा तुरुन्तैको तुरुन्तै हुनु पर्थ्यो। अझ पनि सरकारले कमसेकम हाम्रो देशको महिलाका लागि केही गर्यो भन्ने कुरा हुन्थ्यो, गर्नु पर्थ्यो, अहिलेसम्म भएको।
पहाडी जिल्लाका विकट क्षेत्र र तराईका महिलाहरू द्वन्द्वका समयमा बढी यौन हिंसामा परेको कतिपय अधिकार कर्मीहरूले बताएका छन्। सरकारले ती महिलाहरूलाई राहतका प्याकेज ल्याउनु पर्ने र समाजमा सम्मानजनक रूपमा बाँच्न पाउने वातावरणको सिर्जना गर्न आवश्यक रहेको अधिकार कर्मी बसन्ती चौधरीले बताउनु भएको छ।
न्याय नपाएको भन्ने चाहिँ धेरै गुना गइराख्नु भएको छ कि विभिन्न कार्यक्रममा सरकारलाई। अब त्यस्तो घटनाहरू पटक पटक भन्दैन पनि गाह्रो, र पहिला उनीहरूले चाहिँ रिपोर्टिङ चाहिँ गरिसकेका छन् कि त्यो रिपोर्टिङ गरेको केसहरूलाई चाहिँ सरकारले कसरी सम्बोधन गर्ने भन्ने कुरा चाहिँ अब त्यति प्रभावकारी तरिकाले चाहिँ अब पीडितहरूलाई पनि जानकारी नदिएको र उहाँहरूले पनि अब धेरै वर्ष भइसक्यो, कतिजनाले चाहिँ हिंसा बलात्कार भइसकेको मान्छे पनि चिनिरहेका छन्, त्यो खुल्लामा हिँडिरहेका छन्, तर अब धेरै वर्ष भइसकेको कारणले चाहिँ अब कसरी उहाँहरूले चाहिँ अब के प्रमाणहरू दिने त? खालि मौखिक भरमा मात्रै नै अब न्यायको लागि उहाँहरूले चाहिँ माग गरिराख्नु भएको छ। हिंसा पीडित महिलाहरूले चाहिँ राहत न न्याय केही नपाएको अवस्था चाहिँ छ। त्यही कारण चाहिँ सरकारले यस्तो खालको त्यति बेलाको एकदमै संवेदनशील विषय भएको हुनाले एकपटक अझै उहाँहरूको चाहिँ जुन त्यति बेला भएको अन्याय भनौँ न, त्यो यौनजन्य हिंसाहरू उहाँहरूलाई न्याय दिनको लागि चाहिँ काम गर्नुपर्छ कि जस्तो लाग्छ मलाई।
द्वन्द्वका बेला हिंसा खेपेका धेरै महिलाहरू अहिले पनि समाजमा घुलमिल हुन सकिरहेका छैनन्। कति महिलाहरू आफ्ना पीडाहरू बारम्बार सरकारवाला निकाय समक्ष दोहोर्याएर राख्न सकिरहेका छैनन्, जसका कारण अहिलेसम्म पनि कतिपय पीडित महिलाले न्याय पाउन सकेको छैनन् भने समाजले पनि उनीहरूलाई सहजै स्वीकार गर्न नसकेको महिलाहरूको गुनासो छ। मानव अधिकारका दृष्टिकोणबाट यो कुरालाई कसरी लिइएको छ त? मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख मोहन जोशीसँग गरिएको कुराकानी सुनौ।
कार्यक्रममा स्वागत छ सर तपाईँलाई।
धन्यवाद, नमस्ते।
हजुर, अब यो 10 वर्ष जुन सशस्त्र द्वन्द्वको समयमा हाम्रो यहाँ सुदूरपश्चिमका विभिन्न स्थानका महिलाहरूले जुन शारीरिक र मानसिक रूपमा पीडा भोग्नु परेको थियो, ती महिलाहरूले अहिले पनि कतिपयले न्याय नपाएको बताउँदै आएका छन्। यसलाई चाहिँ मानव अधिकारको दृष्टिकोणले तपाईँले कसरी हेर्नु भएको छ?
यो चाहिँ मानव अधिकारको दृष्टिकोणबाट हेर्दा एउटा संवेदनशील विषय हो। खास गरी मानव अधिकारले चाहिँ समानता, न्याय र कानुनी प्रक्रिया लाई चाहिँ अवलम्बन गरेको हुनुपर्दछ भन्ने कुरा राख्छ कानुनको शासनका कुराहरू मानव अधिकारले भन्दछ। र द्वन्द पीडितहरूलाई न्याय दिलाउनका लागि तत्कालीन सरकार र विद्रोही पक्षका बिचमा चाहिँ शान्ति सम्झौता भएको थियो। त्यो सम्झौताले चाहिँ सबै किसिमका हिंसाबाट पीडित चाहे त्यो राज्य पक्ष होस् चाहे विद्रोही तत्कालीन विद्रोही माओवादी पक्षबाट होस् पीडित भएका नागरिकहरू हो त्यसमा अब महिला बालबालिका लगायत ज्येष्ठ नागरिक सबै जो पनि पीडित हुनु भएको थियो उहाँहरूको मानव अधिकारलाई संरक्षण गर्न उहाँहरूलाई न्याय प्राप्त गर्नको लागि चाहिँ पहल गर्ने भनेर चाहिँ विश्व शान्ति सम्झौताले दुईवटा आयोगको परिकल्पना पनि गरेको थियो। खास गरी सत्य निरूपण मेलमिलाप आयोग र बेपत्ता छानबिनमा नागरिक छानबिन आयोग भनेर त्यो आयोगहरू लामो समयसम्म गठन हुन नसक्दा एक किसिमको निराशाको अवस्था थियो। 2071 जब एन आइसके पश्चात त्यसपछि चाहिँ आयोगहरू गठन भएको र आयोगको एउटा पहिलो कार्यकाल सिद्धिएर त्यसले चाहिँ ठोस काम गर्न नसकेको अवस्थामा दोस्रो कार्यकालमा अहिलेको अवस्थामा रहेको छ। र यस बिचमा चाहिँ पीडितहरूका विभिन्न किसिमका खास गरी बेपत्ता आयोगमा चाहिँ त्यो बेपत्ता भएका नागरिकहरूको सन्दर्भमा मात्रै तर सत्य निरूपण मेलमिलाप आयोगमा सबै किसिमका बेपत्ता बाहेक अन्य सबै किसिमका द्वन्द्वकालीन अवस्थामा भएका मानव अधिकार मानवीय कानुन उल्लङ्घनका घटनाको त्यहाँ चाहिँ उजुरीहरू दर्ता भएका छन्। झन्डै 65,000 भन्दा माथिको सङ्ख्यामा उजुरीहरू रहेका छन्। र सुदूरपश्चिमको हकमा चाहिँ या समग्र देशभरिकै हकमा भन्दाखेरि महिलाहरूको विषय एकदम बढी संवेदनशील विषय हुन्छ र त्योसँग जोडेका महिलासँग जोडेका विभिन्न द्वन्द्वमा विभिन्न अमानवीय किसिमका घटनाहरू खास गरी यौनजन्य हिंसाका घटनाहरू एकदमै बढेर गएको अवस्था हुन्छ। त्यस कारण त्यसको सम्बोधनका लागि उहाँहरूको आत्मसम्मान सुरक्षा सबै कुरालाई दृष्टिगत गरी उहाँहरूलाई न्यायको अनुभूति हुने गरी गर्नुपर्ने हुन्छ। त्यो गर्नु पर्थ्यो तर अहिलेसम्म त्यो भएको भन्ने किसिमका कुराहरू या अगाडि बढ्न सकेको भन्ने देखिएको छैन। यो एउटा चिन्ताको विषय हो मानव
अधिकार। यही बेला चाहिँ अब हामीसँग तीन तहको सरकार पनि अहिले हामीले पाएका छौँ। अब तपाईँको विचारमा यी तीन तहकै सरकारले चाहिँ ती पीडितहरूलाई के कसरी चाहिँ न्याय दिलाउन सक्छन् अथवा पीडितहरूको लागि के गरिदिएको भए उहाँहरूलाई अलिकति सहज हुन्थ्यो जस्तो लाग्छ?
खास गरी अब तीन तहको सरकारमा जुन सङ्घीय सरकारको विशेष जिम्मेवारी हुन्छ किन भन्दा तपाईँको दुईटा आयोगहरू जुन द्वन्द्वकालीन घटनाहरूको मा भएका मानव अधिकार र मानवीय कानुन उल्लङ्घनका घटनाको छानबिन सम्बोधन र त्यसमा मेलमिलाप लगायतका या कार्यवाही लगायतका विषयहरू मात्रै त्यो दुईवटा आयोगको र त्यो आयोग चाहिँ के सङ्घीय हुन त आयोग आफ्नो स्वतन्त्र हो तर पनि अब सङ्घमै रहने अवस्था रहँदाखेरि चाहिँ त्यसको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी हुन्छ। प्रदेशको स्थानीय सरकारहरूले खास गरी चाहिँ संविधान र अहिलेको कानुनहरूले चाहिँ स्थानीय सरकारहरूलाई पनि द्वन्द्व पीडितहरू उहाँहरूको तथ्याङ्क राख्ने उहाँहरूको लागि कार्यक्रमहरू ल्याउने भन्ने कुराहरू रहेको छ। प्रदेश सरकारको पनि रहेको छ। त्यस कारण मलाई के लाग्दछ भन्दाखेरि स्थानीय सरकारले चाहिँ आफ्नो गाउँपालिका या नगरपालिका क्षेत्रभित्र पीडित भएकाहरूको तथ्याङ्कहरू सङ्कलन गरेर उहाँहरूको वार्षिक नीति कार्यक्रम बजेटभित्र चाहिँ द्वन्द्व पीडितहरूका समस्यालाई सम्बोधन गर्ने खास गरी न्याय प्राप्तिको समस्या चाहिँ त अब छानबिन आयोग या सत्य निरूपण आयोगले गर्ने भए पनि अन्य किसिमका तपाईँको राहतका कार्यक्रमहरू या उहाँहरूको जीविकापार्जनका कार्यक्रमहरू या उहाँहरूको आत्मसम्मानलाई बढाउने किसिमका कार्यक्रमहरू उहाँहरूको पीडितको आर्थिक अवस्था सामाजिक अवस्थालाई हेरेर सम्बोधन गर्ने किसिमका कार्यक्रमहरू प्रदेश र स्थानीय सरकारहरूले ल्याउनु अनिवार्य छ ताकि पीडितहरूको न्याय प्राप्तिको दिशामा सरकार हाम्रो साथमा छ या हाम्रो अप्ठ्याराहरूको सन्दर्भमा सरकार हामीसँगै छ भन्ने किसिमले अनुभूति हुन नसकोस् भन्ने हो। र यसमा चाहिँ अब समग्र चाहिँ न्यायिक प्रक्रियाको चाहिँ त आयोगहरू खास गरी संक्रमणकालीन न्याय अन्तर्गतको संरचनाहरू जो बनेका छन् ती संरचना अन्तर्गत नै हुने हो। तर पनि स्थानीय सरकार प्रदेश सरकारले चाहिँ उहाँहरूका आधारभूत तपाईँको अधिकारका कुराहरू खास गरी शिक्षा स्वास्थ्य त्यसपछि आय आर्जन लगायतका विषयहरूका सन्दर्भमा त्यसरी जानुपर्दछ भन्ने मलाई लाग्छ।
हुन्छ, समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई पनि। धन्यवाद।
प्रदेश सरकार जनताको घर नजिकैको सरकार। द्वन्द्वका बेला पीडित बनेका महिलाहरूको लागि प्रदेश सरकारले के कसरी काम गर्दैछ त? सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी,
आउने आर्थिक वर्ष 78-79 लागि प्रदेश सरकारले विभिन्न नागरिक आन्दोलन तथा सशस्त्र द्वन्द्वबाट शहीद तथा घाइते परिवारका लागि विशेष आत्मनिर्भर कार्यक्रमहरू सञ्चालन गर्नको लागि ₹10 करोड विनियोजन गरेको छ। यस सम्बन्धी थप कार्यविधिहरू बनाएर प्रदेश सरकारले यो आउने आर्थिक वर्ष साउनबाट यो कार्यक्रम लागू गर्ने भन्ने कुराहरू गरेको छ। अर्को कुराहरू यिनै यही वर्ग यही किसिमको चाहिँ त्यो एउटा नागरिक आन्दोलनहरू सशस्त्र द्वन्द्वबाट यो मर्कामा परेका पीडामा परेका अथवा त्यो यो अहिलेसम्म उपेक्षामा परेकाहरूको निमित्त हामीले अन्य प्रदेशका अन्य आयमूलक कार्यक्रम सिपमूलक कार्यक्रम अथवा सशक्तिकरणका कार्यक्रममा पनि जस्तो द्वारिका देवी ठकुरानी महिला सशक्तिकरण उहाँहरूलाई प्रायोरिटी दिएर हामी त्यो कार्यक्रम सञ्चालन गर्छौँ। स्वरोजगार कार्यक्रममा पनि वैदेशिक रोजगारबाट फर्किएका रोजगारी गुमाएका र वर्गीय हिसाबले यही ठाउँमा अथवा वर्गीय हिसाबले पछाडि परेका सशस्त्र द्वन्द नागरिक आन्दोलन शहीद परिवार भनेर हामीले चाहिँ फोकस गरेर मापदण्ड यसरी बनाएर कार्यक्रम लागू गर्ने भएको हुनाले यो वर्ग यो क्षेत्र चाहिँ हाम्रो विशेष प्रायोरिटीमा पर्ने किसिमको आउने आर्थिक वर्षबाट हामी यसरी तरिकाले जान्छौँ।
युद्धका समयमा भएका यौन हिंसा अनि बलात्कारबाट जन्मेका बाल बालिकाले पहिचानको द्वन्द्व र अस्तित्वका लागि युद्ध सकिएको दशकौंसम्म पनि सङ्घर्ष गर्नुपर्ने हुन्छ। हिंसामा परेका बाल बालिकाहरूका आमा युद्ध पछि पनि आफ्नै समुदाय र परिवारबाटै पनि अपहेलित हुनुपर्ने अवस्था अहिले पनि कायम रहेको कतिपय अधिकार कर्मीले बताएका छन्। यस्ता यौन हिंसामा पर्नेहरूका वेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूति गर्दै विश्व समक्ष उनीहरूका आवाज सुनाउन हरेक वर्ष जुन 19 तारिकमा संयुक्त राष्ट्रसङ्घले द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने पनि गर्दछ। तर दिवस मनाइए पनि पीडित महिलाले न्याय पाउन नसकेकोले सरकारले उनीहरूका लागि ठोस राहतका प्याकेज ल्याउनु पर्ने कतिपय महिला अधिकार कर्मीहरूले बताएका छन्। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा तपाईँका राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी हामीलाई धनगढी@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio.com मा कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म निर्मला खडायतसँगै हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।